السلام علیکم ورحمۃ اللہ وبرکاتہ. آج 21 اگست 2017 ہم لوگ مکہ معظمہ میں ہیں اور ابھی آپ حضور اشرف الفقہ حضرت علامہ مفتی مجیب اشرف صاحب اللہ کا بیان سنیں گے.
إن الصلاة تنهى عن الفحشاء والمنكر. صدق الله مولانا العظيم. إن الله وملائكته يصلون على النبي. يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا محمد وعلى آله وصحبه وسلم. صلاة وسلام عليك يا رسول. میرے دینی بھائیوں, حاجی صاحبہ, اسلام میں ایمان اور عقیدے کے بعد نماز کو بہت اہمیت حاصل ہے اور یہ نماز ہر مسلمان, عاقل, بالغ, عورت اور مرد پر فرض ہے اور روزانہ آپ جانتے ہیں 5 مرتبہ نماز پڑھنی فرض ہے. حج زندگی میں 1 مرتبہ ہے, روزہ سال میں 1 مرتبہ 1 مہینے کا ہے اور زکوٰۃ سال میں صاحب استطاعت پر ہے. زکوٰۃ جو مالدار ہیں, صاحب نصاب ہیں, صرف انہی پر فرض ہے اور دوسرے مسلمان جو صاحب نصاب نہیں ہیں ان پر فرض نہیں ہے. روزہ اگر بہت بیمار ہے, روزہ نہیں رکھ سکتا تو اسے اجازت ہے. ایسے ہی سفر کے حالت میں ہو اور روزہ رکھنے میں تکلیف ہے تو اس کو اسلام نے رخصت دی. لیکن نماز ایک ایسی عبادت ہے کہ بیمار ہو جب بھی اس کو پڑھنا ہے, سفر میں ہے جب بھی پڑھنا ہے, مالدار ہے جب بھی پڑھنا ہے, غریب ہے جب بھی پڑھنا ہے. نماز ایک بہت بڑی اور اہم عبادت ہے اور سب سے زیادہ غفلت اسی سے مسلمان آج کر رہا ہے. اور پھر نماز جو پڑھتے ہیں, جو اسلامی پروسیجر ہے نماز پڑھنے کا, اس کو ذہن میں نہیں رکھتے اور جیسی عادت پڑ گئی ہے بچپن سے اسی طرح وہ نماز پڑھنے کے کو اپنی عبادت سمجھتے ہیں. حالانکہ حضور اکرم سید عالم صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا, صحابہ نے پوچھا, یا رسول اللہ صلی اللہ علیہ وسلم ہم نماز کیسے پڑھیں؟ تو ارشاد فرمایا, صلوا کما رأیتمونی اصلی. نماز پڑھنا چاہتے ہو تو جیسے میں نماز پڑھتا ہوں ویسے نماز پڑھو. مطلب ہے میں جن طریقوں سے نماز پڑھ کر پریکٹیکلی تمہارے سامنے دکھا رہا ہوں, میری انہی اداؤں کا نام ہے نماز. میں نے جیسے سجدہ کیا ہے ویسے ہی سجدہ کرو. حضور کا انداز, اسی کا نام ہے شریعت, اور حضور کے طریقے کو چھوڑنا اس کا نام ہے طبیعت. طبیعت پر عبادت نہیں ہوتی ہے, شریعت پر عبادت ہوتی ہے. حضور اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں, اللہ تعالیٰ نے مجھے 7 جوڑوں 7 ہڈیوں پر سجدہ کرنے کا حکم دیا. آج ہم ذرا اس پر سنجیدگی کے ساتھ غور کریں کہ کیا ہم سجدے کا جو پروسیجر حضور اکرم صلی اللہ علیہ وسلم نے بتایا ہے ہم اسے پورا کر رہے ہیں. 7 ہڈیاں کیا ہیں؟ سجدے کی حالت میں دونوں پنجے کو موڑ کر رکھیں. یہ پیر کے جو پنجے ہیں وہ اس طرح سے مڑے ہوں تاکہ یہ हड्डी जो है ये ज़मीन पर लग जाए, ये उंगलियों के पास जो हड्डी आती है उसको जब उंगलियों को आप दबाएंगे तो हड्डी ज़मीन पर लगेगी। ये दो हड्डी हो गई और दो घुटने की हड्डी, ये सजदे की हालत में ज़मीन पर रहती है, तो दो हड्डी और ये चार हो गई। और ये जो अपने पंजे की हड्डी है, जब आप ज़मीन पर अपना हाथ रखेंगे तो ये दो हड्डियाँ लगती हैं, तो दो दो चार और दो छः। और सातवीं हड्डी ये पेशानी की जो हड्डी है, ये नाक और पेशानी ये दोनों मिलकर एक हड्डी है। हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम जब सजदा फरमाते थे तो ज़मीन पर पेशानी इस तरह लगाते थे कि ये नाक का नर्म हिस्सा दब जाता था और ये हड्डी और ये पेशानी की हड्डी ज़मीन पर प्रेस हो जाती। आम तौर पर आप देखेंगे तो या तो सजदा करने में सिर्फ नाक की नोक लगती है, या किसी का सर का इतना हिस्सा यहाँ लगता है, नाक बिल्कुल ऊँची रहती है। नाक के इस हड्डी के पेशानी के हड्डी के साथ ये नाक का सख्त हिस्सा जो हड्डी का है, ये ज़मीन पर यूँ प्रेस होना चाहिए। ये है एक हड्डी। सात हड्डियों पर सजदा करने का हुक्म अल्लाह ताला ने हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम को दिया है। इसीलिए किताबों में लिखा है कि ये नाक की हड्डी ज़मीन पर दबना ये सजदे में वाजिब है। इसी तरह दोनों ज़मीन पर पंजों की उंगलियां मुड़ना और हड्डी का लगना ये वाजिब है। अगर सारी उंगलियां उठी रहीं तो वाजिब ही आपका छूट गया, और जब वाजिब छूट जाएगा तो नमाज ही कैसे हो। सिर्फ आपने पेशानी लगा दी और हड्डी को, नाक की हड्डी को छोड़ दिया, वाजिब ख़त्म हो गया, सजदे की हकीकत ख़त्म हो गई। हुज़ूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम ने जिस तरह हमको सजदा करने का हुक्म दिया है, इस पर हम सबको ध्यान देना चाहिए। सजदे की हालत में अपनी उंगलियों को अगर तकलीफ़ ना हो, दर्द ना हो, जख्म ना हो, तो ज़मीन पर आप दबा दीजिए। इसी तरह जब सर आप रखें ज़मीन पर तो अपनी पेशानी को इस तरह प्रेस करें कि ये नाक की हड्डी ज़मीन पर आकर के टिक जाए। ये सजदे की वो कैफियत है कि इसको अगर रूहानी तौर पर समझाया जाए तो आप समझेंगे कि वाकई सजदे से हमको क्या मिलता है। हुज़ूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम ने जिस तरह ज़ाहिरी शरीयत बताई है, वैसे ही रूहानी शरीयत भी बताई। सूफियाए किराम का गिरोह बताता है, इंसान का नफ्स जहाँ से वसवसे उठते हैं वो नाफ के नीचे, यहाँ दो अंगुल नीचे, शैतान यहीं से वसवसे डालता है। और जब ये वसवसे यहाँ से डालता है तो उसका एक रास्ता वेन है जो दिल पर आता है। यहाँ से वसवसे दिल में आते हैं और दिल में बुरे बुरे ख्यालात आते हैं। इसीलिए हनफियों के नज़दीक हाथ यहाँ रख करके दबाना है, और वसवसे का रास्ता यह है, हजरत इमाम शाफ़ी यहाँ रख करके हाथ को दबाते हैं ताकि वसवसे की रुकावट हो जाए। ये उसकी मसलहत है, मैं अभी इसकी तफसील नहीं बयान कर रहा हूँ। इतनी बात अर्ज करना चाहता हूँ कि इस नफ्स को सबसे पहले दबाना चाहिए, इस नफ्स को मार मार करके कमज़ोर करना चाहिए। और उसके लिए तरीक़ा हुज़ूर फरमाते हैं कि अफ़ज़लु ज़िक्र ला इलाहा इल्लल्लाह, सबसे बेहतरीन ज़िक्र ला इलाहा इल्लल्लाह का है। उसके लिए सूफ़िया किराम ने यहाँ से ला इलाहा पीछे ला इलाहा कोई माबूद नहीं सबको फेंक दिया, और इल्लल्लाह की ज़र्ब आप लगाते हैं तो ये नफ्स घबरा जाता है, बार बार ला इलाहा इल्लल्लाह ला इलाहा इल्लल्लाह, इसको ज़र्ब कहते हैं, मारना पीटना। جب نفس پر اللہ کی وحدانیت کی ضرب پڑتی ہے تو یہ شریر نفس جو ہوتا ہے, جو شیطان کے قبضے میں ہوتا ہے, یہ کمزور پڑنے لگتا ہے. شیطان کی سواری نفس ہے. سواری جتنی مضبوط ہوگی سوار اتنی تیز دوڑے گا, اور سواری جتنی کمزور ہوتی چلی جائے گی رفتار اس کی مدھم ہوتی چلی جائے گی. اس نفس کو ضرب کے ذریعے اولیاء کرام مارتے ہیں, اور جب یہ نفس مر جاتا ہے تو پھر یہاں سے نفس لوامہ پروڈکٹ ہوتا ہے. یہ ہے نفس امارہ جس کا ذکر قرآن مجید میں ہے. اس کے بعد نفس لوامہ آتا ہے. لوامہ کا مطلب یہ ہے کہ اب نفس اتنا سیدھا ہو گیا کہ اگر انسان کچھ گناہ کرتا ہے تو یہ اس کو لعنت ملامت کرتا ہے, کیا تم نے کر لیا ہے, کیا تم نے کر لیا ہے. پھر وہ ضرب پڑتی ہے, ضرب پڑتی رہتی ہے, تو وہ نفس لوامہ نفس مطمئنہ بن جاتا ہے. اس کو بڑا عبادت کے بعد اطمینان ہوتا ہے, اور جب نفس مطمئنہ انسان میں پیدا ہوتا ہے اور وہ مرتا ہے تو اللہ فرماتا ہے یا ایتہا النفس المطمئنہ ارجعی الی ربک راضیہ مرضیہ, اے اطمینان والی نفس چل اپنے رب کی طرف سے, رب تجھے بلا رہا ہے, رب تجھ سے راضی اور تو رب سے راضی. یہ نفس کا نور ہے جو نماز کے اندر اس نفس کو دبایا جاتا ہے. جب یہ نفس مطمئنہ بن جاتا ہے تو اس میں سے ایک نور پھوٹتا ہے, ریفلیکشن ہوتا ہے, اور جہاں سے غلط وسوسے آتے ہیں وہ راستہ صاف ہو جاتا ہے. نفس مطمئنہ کا نور یہ قلب کے پاس آتا ہے, اور کل یہ دل جو ہے اس کے دو انگل نیچے یہ لطیفہ قلب ہے. اللہ نے ایک ایسی چیز وہاں, ایک ایسا پوائنٹ رکھا ہے کہ اس میں بڑا زور اور بڑی طاقت ہے. یہ نفس کا نور جب یہاں آتا ہے تو یہ دل کا اندھیرا دور ہو جاتا ہے, اور دل اس کا جگمگانے لگتا ہے, اور یہ نفس جو قلب ہے وہ منور ہو جاتا ہے. جب قلب منور ہو جاتا ہے تو پھر یہاں سے ایک وین آتی ہے, راستہ ہے, وہ سیدھے چھاتی کے دو انگل نیچے ہے. اس کو لطیفہ روح کہتے ہیں. یہ بدن میں ساری جو روح رہتی ہے اس کا پوائنٹ یہاں پر رکھا گیا ہے. یہ روح کا جو پوائنٹ ہے یہ قلب کے نور سے منور ہوتا ہے, اور پھر جب یہ روح منور ہوتی ہے, بیدار ہوتی ہے, تو یہاں پر جہاں یہ تھوڑا تھوڑا دھک 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 کرتا ہے, آپ یہاں دبائیں گے, یہاں لطیفہ سر ہے, ایک ایسا پوائنٹ ہے کہ یہاں کا نور اس کو جگمگاتا ہے. جب لطیفہ سر, جسے بھید کہتے ہیں, سیکریٹ کہتے ہیں, راز کہتے ہیں, جب یہ منور ہوتا ہے تو انسان اپنی جگہ بیٹھ کر کے ایک جگہ بیٹھتا ہے اور اللہ کی تجلیات کو نگاہوں سے دیکھتا ہے.
سبحان اللہ.
اس کو کہتے ہیں مشاہدہ. اور جب یہ نورانی ہو جاتا ہے لطیفہ سر, تو پھر یہاں سے نور اٹھتا ہے, اور یہ جہاں سجدہ ہوتا ہے جس کو آپ دباتے ہیں یہ لطیفہ بیدار ہوتا ہے. اس لطیفے کا نام ہے خفی. لطیفہ خفی جو ہے منور ہوتا ہے, اور یہ سجدے میں جب آدمی اس کو پریس کرتا ہے تو اس میں بڑی طاقت پیدا ہوتی ہے. یہ بہترین ایکسرسائز ہے لطیفہ خفی کو طاقتور بنانے کے لیے, انرجی دینے کے لیے. اور جب یہ طاقتور بن جاتا ہے تو پھر یہاں سے ایک نور چلتا ہے, اور یہ دماغ کے بیچ حصے میں ایک لطیفہ, ایک پوائنٹ ہے جس کو لطیفہ اخفا کہتے ہیں. یہ لطیفہ اخفا ایسا نورانی ہو جاتا ہے, خدا کی قسم اس وقت غوث و خواجہ سے پوچھو, وہ اجمیر اور بغداد میں ہیں اور عرش کی تجلیوں کا مشاہدہ.
بے شک
میرے مرید کے دل میں کیا کیا خطرے ہوتے ہیں وہ بیٹھے بیٹھے اس کا علاج کرتے ہیں. जैसे डॉक्टर डिस्पेंसरी में बैठकर आज कंप्यूटर के जरिए मरीज के सारे जिस्मों को और उसकी बीमारियों को देखता है, ये आज की दुनिया में है। और अल्लाह ताला ने अपने महबूबों के लतीफ़े अख्फा को ऐसा रोशन कर दिया है कि दिल की सारी बीमारियों को देख करके उसका इलाज। यह है नमाज का प्रोसीजर। हर चीज़ को रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के ढंग से जब अदा किया जाए तब जा कर के नमाज का नूर, जिसको कुरान फरमाता है इन्नस्सलात तन्हा अनिल फहशाय वल मुनकर, नमाजी को हर बेहयाई और गलत बातों से बचा लिया।
बेशक
ये नमाज वही नमाज है जो रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के तरीक़े पर हो। इसी तरह से एक बड़ी बेराह रवी ये होती है कि आदमी खड़ा होता है, नियत बांधता है, कितनी जल्दी वो अलहम्द पढ़ लेता है, सूरह मिलाता है, मेरी समझ में बात नहीं आती। अभी थोड़ा देर उसको गुजरा नहीं कि अगर हम अलहम्द पढ़ें तो पूरी नहीं आधी अगर होती है और उसका सब प्रोसीजर पूरा हो जाता है। रुकू में जाता है, रुकू में गया नहीं कि हो जाता है, और उठा नहीं सीधा खड़ा नहीं हुआ कि वो सजदे में चला जाता है, सजदे में सर रखा फौरन उठ जाता है। हुजूर फरमाते हैं ये नमाज नहीं है, ये मुर्गी की ठोंग है। ठोंग जैसे मुर्गी दाना चुनने के लिए कैसे जल्दी जल्दी करती है, जैसे मुर्गी को कोई सवाब नहीं मिलता है, ऐसे ही ये जो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के अंदाज को छोड़कर नमाज पढ़ता है उसको सवाब नहीं। नमाज ही ज़रूर कहेंगे उस, लेकिन उस नमाज का नूर उसके लतीफ़े कल्ब और लतीफ़े रूह तक नहीं पहुँचता। इसलिए हर मुसलमान पर फ़र्ज है कि नमाज का सही तरीक़ा, कम से कम फ़र्ज क्या है, वाजिब क्या है, इन चीज़ों को किस तरह से ढंग से अदा किया जाए, इसका तो पढ़ना सीखना हर एक पर फ़र्ज है। अल्लाह ताला आपसे पहले मुझे तौफीक दे कि मैं हर चीज़ को समझूं और उस पर अमल करूं। अल्लाह आपको भी इसकी तौफीक अता फरमाए। नमाज एक पुरनूर एक्सरसाइज है। दुनिया भर एक्सरसाइज करते हैं, योगा करते हैं, सब कुछ करते हैं। अरे सबसे बेहतरीन एक्सरसाइज और नूरानी योगा ये है जो रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने हमें नमाज पढ़ करके बताया है। रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस्समीउल अलीम बिरहमतिका या अरहमर रहीम।